महज पैसे बनाने की कोशिश में नहीं लगे रहना चाहिए बल्कि कोड ऑफ कंडक्ट की पाबंदी भी उन पर लाजिम है। सादिया असद, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
आवाज है दोस्त इनामी मुकाबला, मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
मुझे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते
हैं। फोन से रास्ता करते हैं, 2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है कुछ तो कहिए। मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़, प्रोड्यूसर हमारे अंजुम हैरल गिल हैं और हमारे इंजीनियर हैं डैन क्रैफ्टन। तो आज का प्रोग्राम शुरू करने से पहले आपको याद दिला दूँ, क्योंकि होता ही है कि जब बीच में एक आध हफ्ते हम किसी वजह से प्रोग्राम के दौरान आपके टेलीफोन कॉल्स नहीं ले पाते, तो दूसरे हफ्ते आप कुछ रूठ भी जाते हैं और शायद आपको ये भी लगता है कि हम कॉल्स लेंगे ही नहीं, तो आप कॉल करना छोड़ देंगे। लेकिन आप ज़रूर कॉल कीजिए, मुफ्त आप कॉल कर सकते हैं 0800-777-89 पर, जिस पे मैं आपको बारहा बता चुकी हूँ कि अगर आप सेलफोन से करेंगे कॉल यानी मोबाइल से, तो उसके आपको चार्जेस देने पड़ेंगे, लेकिन आप अगर लैंडलाइन से करेंगे तो आपको पैसे नहीं देने पड़ेंगे। तो कई लोगों के पास चूंकि लैंडलाइन नहीं होती और वो अपने मोबाइल को इस्तेमाल करना चाहते हैं, तो आप फ़ोन करके अंजुम हैरल गिल को अपना टेलीफोन नंबर लिखवा दीजिए, वो आपको ख़ुद कॉल बैक कर लेंगे। इसके अलावा हमारा स्टूडियो का एक बराह रास्त नंबर भी है, जो है 2026193304, यानी 2026193304। इस पर जब आप हमें फ़ोन करेंगे तो ये बराह रास्त मिल सकता है, और चूंकि टोल फ्री नंबर नहीं है, लेकिन ज़ाहिर है कि ये मुफ्त कॉल नहीं है, लेकिन हम आपको इस पर भी, चाहे आप इंडिया से फ़ोन करेंगे, पाकिस्तान से या दुनिया के किसी और मुल्क से, हम आपको कॉल कर लेंगे। तो चलिए आज के प्रोग्राम का, जैसे कि मैंने फेसबुक पर बताया था कि कुछ रिश्तों की बात हो रही है आज के प्रोग्राम में, और इसमें हमें एक मैंने छोटा सा वीडियो भी डाला था, जो क्योंकि मैं समझती हूँ कि रिश्ते जो हैं आपके इंसानों के इंसान से होते हैं, और इन रिश्तों में माँ बाप से, अपने दादी दादा, नानी नाना, बहन भाइयों, उस्ताद, दोस्त, ये सारे रिश्ते शामिल हैं। तो हमारी आज की जो पूरी कहानी है वो इसी तरह के रिश्तों से मुतालिक है, और मेरी नज़र में जो इंसानों का एक इंसान से रिश्ता होता है उसकी बड़ी अहमियत है। तो कहानियों की अभी बात करेंगे, लेकिन एक मैं दरख्वास्त आपसे करना चाहती हूँ। गुज़िश्ता दिनों एक बड़ा ही अलमनाक हादसा हुआ मस्तोंग में, बलूचिस्तान के इलाके में, जहाँ एक धमाके में इंतखाबी रैली थी, छोटा सा जलसा था, उसमें सैकड़ों, एक यानी 149 मेरा ख्याल आखिरी तादाद थी, और उसमें कई लोगों की हालत फिर भी नाजुक थी। तो इतने अफराद जो हैं उन्होंने जान दे दी, और ये सब नौजवान थे ज़्यादातर, बड़े जोश व खरोश से, ज़ाहिर है, जो कि एक अच्छी बात है, एक इंतखाब का अमल जो है उसमें हिस्सा लेने गए थे। वैसे भी जो बलूचिस्तान के दूर दराज इलाके हैं उसमें लोगों को कम ही मौका मिलता है किसी सरगर्मी में हिस्सा लेने का, तो मेरा ख्याल एक वजह यह भी थी। तो इसमें ऐसे भी अलमनाक हमने वाकया सुने, वैसे तो हर जान जो है अपनी जगह बहुत ही कीमती है, लेकिन जब एक ही घर से 7 जनाजे उठें या 3 जनाजे उठें, तो माँ बाप का तो दिल फट जाता है ऐसी बातों से। मेरी ख्वाहिश है कि मैं इन लोगों के बारे में बात करूं, उनकी कहानी आप तक पहुंचाऊं, उन वालदेन की या उन बहन भाइयों की या उनकी माँ की। तो आप अगर प्लीज़ अगर अपना नंबर, टेलीफोन नंबर, कोई भी आप में से कोई जर्नलिस्ट हों या कोई ऐसे शख्स हों जो ये कहानी हम तक पहुंचाना चाहें, और वो मेरे फेसबुक पर अपना नंबर भेज दें, या अभी भी इस प्रोग्राम के दौरान मुझे भेज दें, तो मैं ज़रूर आपको रिकॉर्ड करूँगी। मैंने एक हमारे जहरी साहब जो हैं, मुर्तज़ा जहरी, बलूचिस्तान में ही, उन्होंने भी मुझे एक छोटी सी पोस्ट भेजी है। अबू बकर समलानी साहब जिन जो है उनका नाम ज़ख्मियों में आया है, मगर उनका कोई पता नहीं चल रहा। तो उन्होंने कहा था कि किसी को पता हो तो इस नंबर पर रब्ता करें, मेरी दुआ है कि उनका पता लग गया हो और वो खैरियत से हो। यंग सा बच्चा है जिसकी तस्वीर है। तो अगर कोई इस तरह के भी आपके पास टेलीफोन नंबर हो, आप मुझे ज़रूर भेजिए, हम उनके वालदेन से कॉन्टेक्ट करेंगे। तो चलिए अब चलते हैं आज की पहली कहानी की तरफ, और ये पहली कहानी हमारी रिटायर्ड सूबेदार अहमद ख़ान साहब ने भेजी है मानसहरा से। इस कहानी में ख़ास बात यह है कि ये बलूचिस्तान की कहानी है, जहाँ से वैसे तो पाकिस्तान भर से جو تصادم ہوتے ہیں لسانی یا فرقے وارانہ ان کی باتیں ملتی ہیں. مگر یہ کہانی ہمیں بتاتی ہے کہ جو رشتے ہوتے ہیں نا انسانیت کے, وہ کسی نسل کے یا کسی زبان کے یا کسی فرقے کے نہیں ہوتے, بلکہ کوئی بھی شخص جو ہے ایک بچی کو دیکھ کر اسے اپنی بیٹی کی طرح اس کو پروٹیکٹ بھی کر سکتا ہے اور اس کے لیے کچھ بھی کر سکتا ہے, جیسے کہ صوبیدار احمد خان نے کیا. تو لیجیے کہانی سنتے ہیں.
میں شروع کرنے سے پہلے ایک پنجابی کا شعر جو ہے وہ پڑھنا چاہتا ہوں. شعر اس طرح ہے, امیر غریب دی حد بندی جے ٹوٹ پھٹ جاوے مک جاون اے ظلم ہندیرے کنا چنگا ہوندا. میری کہانی کا عنوان ہے کاش ایسا ہو جائے. یہ 1978 کی ایک اندھیری سرد رات کا واقعہ ہے. چھونی ایریا سے باہر جانے والے راستوں پہ رات کو گشت ہوتی تھی. ایک گارڈ کمانڈر اور 3 سپاہی بمائے اسلحہ و امنیشن مین پوائنٹ سے گشت پہ جاتے اور پھر واپس آتے. ہماری ڈیوٹی ایک رہائشی کالونی کے بیچوں بیچ پشاور روڈ تک جانا اور پھر واپس آنا تھا. رات اندھیری تھی. رات 2 بجے جب چوتھے چکر پہ واپس آ رہے تھے تو ایک گھر جس کے گیٹ پہ جنگلی بیل چڑھی ہوئی تھی, اس کے سامنے سڑک کے درمیان ایک کالے رنگ کا جیسے ایک مجسمہ یا بت ہوتا ہے کھڑی کوئی چیز حرکت نہیں کر رہی تھی, بالکل سیدھی ایک بت کی طرح. اچانک اس طرح ہو جائے تو گھبراہٹ قدرتی بات ہوتی ہے. میں اسے دیکھ کر گھبرا گیا. میرے ساتھ والے گارڈ بھاگ کر میرے پاس آ گئے اور سرگوشی میں مجھ سے پوچھا کہ سر یہ کیا چیز ہے. میں نے ان کو تسلی دی کہ کوئی ایسی بات نہیں ہے, خاموش رہو. جب میں نے دیا سلائی جلائی دیکھا تو اس کے پاؤں سیدھے تھے. اس نے پلاسٹک کے بوٹ پہنے ہوئے تھے. اس کے علاوہ اس کی کوئی چیز نظر نہیں آ رہی تھی. میں نے گارڈ سے رائفل لی, اس میں راؤنڈ لوڈ کیے اور اس کو وارننگ دی کہ تم کون ہو بتاؤ ورنہ گولی مار دوں گا. تو اس نے نسوانی آواز میں جواب دیا, میرا نام مسین ہے, یہ میں اس کا اصلی نام نہیں فرضی نام لکھ رہا ہوں. پھر میں نے اس کو کہا کہ ہاتھ اوپر کرو اور ہمارے آگے آگے چلو. اس نے جواب دیا, میں ہاتھ اوپر نہیں کر سکتی کیونکہ میرے ہاتھوں میں ایک معصوم سا بچہ ہے. وہ ہمارے آگے آگے چل پڑی. جہاں سے کالونی شروع ہوتی تھی وہاں پہ ایک گھر بن رہا تھا اور وہاں پہ چوکیدار نے آگ جلائی ہوئی تھی. وہاں پہنچ کر میں نے اس کو کہا کہ منہ سے کپڑا اٹھاؤ پتہ چلے کہ تم کون ہو. اس نے منہ سے چادر یا برقع ہٹایا تو ایک 17 یا 18 سال کی معصوم سی لڑکی تھی جس کے ہاتھوں میں ایک دودھ پیتا معصوم سا بچہ تھا. سردی کی وجہ سے بچے کو سخت بخار اور اس کا جسم تپ رہا تھا. لڑکی کو بھی سردی کی وجہ سے بخار تھا. میں نے گارڈ کو کہا کہ جاؤ اور مین پوائنٹ سے 4 کمبل لے آؤ. وہ بھاگا بھاگا گیا اور لے آیا. ہم نے 2 کمبل ان کے نیچے اور 2 کمبل ماں بیٹے کے اوپر اڑا دیے. آگ کی تپش سے ان کو تھوڑا سکون آ گیا. اتنے میں چائے والی گاڑی آ گئی. رات کو 1-2 دفعہ چائے دی جاتی تھی. ہم نے چائے لی لیکن کسی کو یہ نہیں بتایا کہ معاملہ کیا ہے. بچے کے منہ میں بھی چائے ڈالی, اس کی ماں نے بھی چائے پی تو اس کی طبیعت بھی سنبھل گئی. پھر میں نے اس سے پوچھا کہ تم رات کے 2 بجے پھر آرمی ایریا میں؟ تو اس نے بات اس طرح شروع کی کہ میں یہاں سے کچھ ہی دور گاؤں شیخاں کی رہنے والی ہوں اور میری شادی پشاور کے ایک محلے کا نام لیا ہوئی. میرا خاوند فوت ہو چکا ہے اور میری سسرال والوں سے ہر روز لڑائی ہوتی ہے. وہ خواہ مخواہ مجھے تنگ کرتے ہیں اور مار کٹائی بھی کرتے ہیں. آج شام بھی میری لڑائی ہوئی اور مجھے گھر سے نکال دیا گیا. میں اپنے بچے کو لے کر کوہاٹ والی بس پہ بیٹھی اور رات 10 بجے کالونی کی بس اسٹاپ پہ اتری جہاں سے میرے گاؤں والی گاڑیوں کا اڈا قریبی ہے. جیسی گاڑی سے اتری تو سول انتظامی فورسز کی گشت والوں نے مجھے روکا اور پوچھ گچھ شروع کر دی. تو میں نے دل میں خیال کیا کہ ایک مصیبت سے نکل کر دوسری مصیبت میں نہ پھنس جاؤں. پھر میں بھاگ کر آرم فورسز کے علاقے میں آ گئی. میں نے سوچا کہ اب میں محفوظ ہوں, رات کسی طرح چھپ چھپا کے گزاروں گی اور صبح سویرے نکل جاؤں گی. پھر میں اس گیٹ کے سائے میں جہاں بیل چڑھی ہوئی ہے میں نے پناہ لے لی تاکہ گشت کی نظروں سے بھی اوجھل رہوں اور ہوا سے بھی محفوظ رہوں. لیکن سردی کی شدت اور بچے کی تکلیف برداشت نہ کر سکی اور آپ لوگوں کے سامنے آ گئے. میں نے سوچا میرے ساتھ جو کچھ بھی ہو جائے لیکن میرا بچہ بچ جائے. اس وقت رات کے 4 بج چکے تھے. ہمارے ڈیوٹی آفیسر گیسٹ چیک کرنے کے لیے آئے. میں نے ان کو ساری تفصیل ان کو بتائی تو انہوں نے اس پہ ترس کھا کے 100 روپے اس لڑکی کو دیے اور دلاسا دیا کہ تم محفوظ ہاتھوں میں ہو. پھر مجھے کہا اس بچی کو صبح اڈے پہ چھوڑ کر بلکہ گاؤں والی گاڑی پہ بٹھا کر آنا. سو ہم نے ایسے ہی کیا. گاڑی والے ڈرائیور کو تلقین کی کہ اس بچی کو بے حفاظت گاؤں تک پہنچانا. پھر ہم نے ہاتھ ہلا کر اس کو خدا حافظ کہا. جواب میں بھی اس نے بھی شکریہ ادا کیا اور اس کے آنسو تیر کر نیچے گر پڑے اور ہم سوچوں میں گم واپس آ گئے. میری دعا ہے اس کا بیٹا جوان ہو گیا ہوگا, اللہ تبارک و تعالی اس کو اپنی حفظ و امان میں رکھے اور اس بچے کو اپنی ماں کا وفادار فرما بردار اور مددگار بنائے. جب تک یہ کہانی آپ کو ملے گی نہ جانے کتنی مسین کاروکاری غیرت کے نام پہ قتل ونی اغوا اور زیادتی کی بھینٹ چڑھ چکی ہوں گی.
آواز دوست انعامی مقابلہ میری کہانی.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں لیکن ہم ہی کیوں, اب آپ کی باری ہے. آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اردو سروس کے یہ پروگرام میڈیم ویو 972 اور 1539 کلو ہرٹز پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
تو سامعین آپ نے پتہ نوٹ کر لیا ہوگا پاکستان کے پی او باکس کا, اور جیسا کہ بتایا ابھی آپ کو اس پرومو میں بھی کہ آپ چاہیں تو براہ راست فیس بک پر پوسٹ کر سکتے ہیں اور اگر آپ چاہیں تو ای میل کر سکتے ہیں میری ای میل پر. اور کچھ پیغامات ہیں عاشق حسین خاص خیلی, عمر دھانی, محمد زرار, عبد الواحد عثمان, رب نواز ٹوانا اور ساحل صاحبان کے. پروگرام سن رہے ہیں اسے اندازہ ہوتا ہے کہ وہ انہوں نے پرومو جو ہم نے ڈالا تھا اس میں ایک چھوٹا سا ویڈیو اس کو پسند کیا ہے. آپ کو بتا دوں کہ یہ جو ویڈیو ہے یہ مصر کے ایک گاؤں کا ہے اور مجھے اس لیے اچھا لگا کہ اس میں ایک جو کہانی ہمیں نظر آتی ہے کہ گھوڑے کے رقص کی, یہ پنجاب میں اور بلوچستان میں اور سندھ میں جہاں بھی بلکہ ناردرن ایریا میں بہت زیادہ تو ہمیں نظر آتے ہیں یہ رقص کرتے ہوئے گھوڑے اور دھوم دھام جو ہوتی ہے اور شادیوں کی گہمہ گہمی ہوتی ہے. تو مصر کے گاؤں میں شادی سے ایک روز پہلے کی جو تقریب ہے اس میں اس کا بڑا رواج ہے کہ گھوڑے رقص کریں اور ایک سے زیادہ بھی ہوتے ہیں جیسے کہ آپ اس پرومو میں دیکھ سکتے ہیں. ان کا یہ جو بچی ہے چھوٹی سی اس کا نام مجیدی ہے, امبر معاف کیجیے گا عبیر مجیدی, اور یہ ہائی اسکول میں پڑھتی ہیں اور انہوں نے 7 سال کی تھیں تو ان کے والد نے گھوڑوں کی تربیت کے لیے ایک ٹرینر کو بلایا. اس کو دیکھ کے انہیں شوق ہوا 7 سال کی عمر میں کہ یہ خود بھی گھوڑوں کو ٹرین کریں اور اب تو یہ ماہر بن گئی ہیں. جیسے کہ آپ نے دیکھا کہ بالکل شہ سوار جو ہیں یہ ہیں, گھوڑے پہ جم کے بیٹھی ہوئی ہیں. تو وہ بتاتی ہیں کہ ان گھوڑوں کی تربیت میں یعنی ان کو رقص سکھانے میں یا اتنا کنٹرول میں لانے میں کئی دفعہ تو 6 ماہ بھی لگتے ہیں اور کبھی 1 سال یا 2 سال بھی لگ سکتے ہیں. اور مسکراتے ہوئے انہوں نے کہا کہ اس کی وجہ یہ ہے کہ کچھ اچھے طالب علم ہوتے ہیں اور کچھ اچھے نہیں ہوتے, اور کچھ گھوڑے جو ہیں وہ تو خود رقص کرنے کو میں خود بھی لطف اٹھاتے ہیں انسانوں کی طرح اور پچھلی الٹی چال چلنے میں, لیکن کچھ کو بہت غصہ آتا ہے تو اس وجہ سے ایسے گھوڑوں کو ٹرین کرنے میں دن لگتے ہیں. تو سامعین یہ چھوٹی سی کہانی تھی ہماری آج کی ویڈیو کی, اور اب ہم اور بھی چیزیں آپ کو سنوائیں گے لیکن اب ہم ایک اور پیاری سی کہانی کی طرف چلتے ہیں. انجم ہمارے ساتھ اگر کوئی کالر ہیں ہمارے ساتھ تو بتا دیجیے. ہمارے ساتھ دیکھیے ایک ہمارے وفادار سامعین, مجھے بڑی خوشی ہوتی ہے ہمیشہ آتے ہیں پروگرام میں, لیکن طارق صاحب یہ نہیں کرتے طارق شکتائی صاحب کے دوسرے لوگوں کو بھی اس پروگرام میں لائیں. جی السلام علیکم طارق صاحب.
وعلیکم السلام شناز بہن, جو بوجھ آپ نے میرے کاندھوں پہ سٹی جرنلسٹ کا ڈالا ہے الحمدللہ میں نے اس کو چیلنج سمجھ کر قبول کیا, اور قریب وہ بچہ ان شاء اللہ ایک دو روز میں اس کا لائف تو شروع ہو جائے گا تھیلیسیمیا والا. اب میں آپ کو ابیوز آف قتل میرج کی ڈیٹیل کہانی بھیجوں گا, اس میں آپ کہیں گی کہ واقعی میں نے کچھ کوشش کر کے اس سے بہتر کی ہے.
نہیں آپ نے پہلے بھی بہت اچھی طرح بھیجی تھی کہانی, ایسی بات. اچھا یہ بتائیے اپنے بیٹے کے بارے میں بتائیے مجھے کہ وہ ہیں آج آپ کے ساتھ.
نہیں میں وہ ابھی اس کو کہتا ہوں, وہ اب میرے والد صاحب ادھر چھوٹے ہماری شاپ ہے, حکیم صاحب ہے, حکیم محمد علی چھوٹا ہے, ادھر شاپ پہ تھا, نیوز کاسٹر بھی ہے, بڑا اچھا اس کی آواز بھی ہے, خوش ہو رہا تھا. پھر مجھے باجی نے کہا کہ میں ان کو,
ہاں میں نے کہا گٹار وغیرہ کچھ سنائے جو بھی بجاتے ہیں وہ, بالکل بالکل. تو آپ کی طارق صاحب کہانی آپ بھیج دیجیے ہمیں فوری طور پر, تاکہ ہم جو ہے اس کو شامل کریں اپنے پروگرام میں. کوئی اور کہانی بھیجیے اسی طرح جیسے ابھی آپ نے ویڈیو بنا کے بھیجا تھا, بہت عمدہ طریقے سے آپ نے یہ بھیجا. اور ہمارے ساتھ ایک اور کالر ہیں اب ٹوبر ٹیک سنگھ سے, رند بلوچ صاحب. جی رند بلوچ صاحب,
السلام علیکم.
جی وعلیکم السلام, آپ کا نام کیا ہے رند بلوچ صاحب کی؟ جی نام کیا ہے آپ کا؟ اچھا مجھے بہت ہی آپ کی آواز نا ٹیلی فون کی لائن میں خرابی, آپ ایسا کیجیے اگر جلدی سے آپ اپنا کوئی بات مجھے, میں بہت معذرت خواہ ہوں. آپ یقین مانے کہ مجھے بالکل سمجھ میں نہیں آ رہا کہ وہ آپ کیا کہہ رہے ہیں. آپ اپنا نمبر انجم کو دے دیجئے تاکہ وہ آپ کو دوبارہ کال کر لیں, یا آپ دوبارہ کال کر لیں, کیونکہ بالکل سمجھ میں نہیں آ رہا. جی تو چلیے ہم اگلی کہانی کی طرف چلتے ہیں, اور یہ کہانی فائزہ تنزیل کی ہے. لیاقت پور کے نزدیک ایک گاؤں ہے, ترن محمد پناہ اور اس کی رہنے والی ہیں, یعنی پہلے ہی کراچی میں تھیں پھر وہاں چلی گئیں. اور بڑی اچھی کہانی ہے, ایک ہمت کی داستان ہے ایک ینگ لڑکی کی کہ کیسے اس نے کوپ کیا اپنے حالات سے. تو چلتے ہیں یہ کہانی سننے کے لیے.
میرا نام فائدہ تنزیل ہے, میرا تعلق کراچی سے ہے. ہم پانچ بہن بھائی تھے, ابو ایک ٹیکسی ڈرائیور تھے, زیادہ امیر نہ تھے, بہت اچھی زندگی گزر رہی تھی. جب میں آٹھویں کلاس میں تھی ایک دن ابو سے سنا یاسین بھائی کی شادی ہو رہی ہے. وہ ابو کے جاننے والے تھے اور پنجاب میں رہتے تھے. ابو نے کہا ہم لوگ شادی میں جا رہے ہیں اور ہم لوگ پنجاب آ گئے. شادی بھی گزر گئی تھی, ہم نے ترنتا محمد ثنا میں کرائے کا مکان لے لیا جہاں میرا دل نہیں لگتا تھا. اپنا اسکول بہت یاد آتا تھا, میں آگے پڑھنا چاہتی تھی کہ اچانک پتہ چلا کہ میری شادی دین محمد سے ہو رہی ہے. شادی سادگی سے ہوئی. کچھ دن گزرے تو زندگی گزارنی بہت مشکل لگنے لگی. میں بہت امیر نہ تھی لیکن کافی بہتر خاندان سے تھی. بستی کے بیچ میں ایک کمرہ تھا, بجلی گیس پانی کچھ بھی نہیں تھا, اور حد تو یہ تھی کہ لیٹرین تک نہیں تھی. نہانے کے لیے ہینڈ پمپ پہ جانا پڑتا تھا اور وہاں سے پھر گیلے کپڑے پہن کے واپس آنا تھا. ایک میل دو میل تک ہینڈ پمپ واپس تھا. سفر کی کوئی زمین بھی نہیں تھی. گھر میں روٹی دو ٹائم پکتی اور سالن ایک ٹائم. ہماری ساتھ سالن خود پکاتے تھے. ان لوگوں کی زیادہ ننال دیں. میں نے بہت ہمت سے حالات کا مقابلہ کیا. بنیادی سہولیات نہ ہونے کی وجہ سے بہت پریشانی تھی. سلائی کڑھائی سیکھی اور دن رات محنت کی. جانور پالے, جانوروں کی ہر طرح سے خدمت کی. سسرال والے انتر تھے, کبھی جانوروں کا چارہ چوری کر لیتے, کچھ کہو تو جھگڑا کرتے. ایک دفعہ جیٹ نے مجھے مارا بھی. میں نے اپنے شوہر سے شکایت کی تو انہوں نے کہا کہ میں کیا کروں, اپنے میرے ماں باپ زندہ بیٹھے ہیں, میں اپنے ماں باپ سے لڑوں کیا کہیں گے, بیوی کے لیے ماں باپ سے لڑنا ہے. میں نے صبر کیا اور اپنا مقدمہ اللہ تعالیٰ کی بارگاہ میں پیش کر دیا. میرے شوہر کے دوست کہتے تھے کہ یہ کہاں یہاں رہے گی, یہ تمہیں چھوڑ کر چلی جائے گی, لیکن میں نے سب کچھ برداشت کیا اور ہمت سے کام لیا. ٹیوشن سینٹر کھولا اور سلائی سینٹر, یہاں سب لڑکیاں سلائی سیکھتی ہیں اور میں پڑھاتی بھی ہوں. میرے چار بچے ہیں, تین بیٹیاں اور ایک بیٹا. میری بیٹیاں اسکول جاتی ہیں اور مدرسہ بھی. مجھے بہت شوق ہے کہ میرے بچے پڑھ جائیں. میرے بچوں کو دیکھ کر بستی کے اور بھی لوگوں کو بچوں کو پڑھانے کا شوق پیدا ہو. ہماری بستی کے تقریباً تمام بچے اسکول جاتے ہیں. میں چاہتی ہوں کہ یہاں تعلیم عام ہو جائے. میں اردو بی او اے کی نشریات ڈیلی سنتی ہوں. میرے شوہر اردو بی او اے کی دیوان ہے. اردو بی او اے ہی ہمارا دنیا سے جڑے رہنے کا واحد ذریعہ ہے. میں چاہتی ہوں کہ میرے بچے قرآن پاک کے حافظ بنیں اور پڑھ لکھ کر ملک و قوم کی خدمت کریں. ہماری دعا ہے کہ آپ لوگ ہمیشہ اسی طرح ہمیں دنیا سے جوڑے رکھیں.
آواز دوست انعامی مقابلہ میری کہانی.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے. آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں, urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353, یعنی 1353, اسلام آباد, پاکستان.
اردو سروس کے یہ پروگرام میڈیم ویو 972 اور 1539 کلو ہرٹز پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے اردو voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
تو سمین ایک میسج پڑھ دوں یوب بلوچستان سے. شیر زماں مندوخیل نے بتایا ہے کہ وہ ہم بڑے شوق سے آپ کا پروگرام سنتے ہیں اور لکھا ہے کہ بہت گریٹ. بہت شکریہ شیر زماں مندوخیل. اگر آپ اپنا ٹیلیفون نمبر بھی لکھ دیتے آپ یا کوئی اور سننے والے تو ہم آپ کو خود بھی کال کر سکتے ہیں آپ کا تبصرہ لینے کے لیے. اور میں نے لکھا تھا اس میں پرومو میں یہ بھی لکھا تھا کہ اگر کوئی چھوٹی سی کہانی انسانیت سے متعلق یا دوستی سے یا رشتوں سے متعلق آپ کے پاس ہو اور آپ سنانا چاہیں تو ضرور آپ ہمیں فون کیجیے, ہم آپ کی کہانی بڑے شوق سے سنیں گے. ٹھیک ہے, اور چلیے ہم اگلی کہانی کی طرف چلتے ہیں آج کی. لیکن اس سے پہلے ایک بار پھر آپ کو یاد کرا دوں کہ نمبر ہمارا ہے 0800-777-789 اور براہ راست نمبر ہے 202-619-3304 جس پہ آپ فون کر سکتے ہیں اور اپنا نمبر چھوڑ سکتے ہیں ہمارے پروڈیوسر کے پاس. تو یہ کہانی ممتاز علی صاحب کی ہے, نواب شاہ سے ہے. اور ایک تو ہوتا ہے کہ انسانی تعلقات کی خوبصورتی اور ایک ہوتی ہے رشتوں کی بدصورتی. تو اس میں ایک بہت ہی ہولناک سی کہانی ہے اور کس طرح قبائلی نظام میں کئی دفعہ خاندان تباہ ہو جاتے ہیں, زندگیاں ختم ہو جاتی ہیں. تو چلیے سنیے کہانی ممتاز علی صاحب کی, اس کے بعد ہم بات کریں گے اور سننے والوں سے.
میرا نام ممتاز علی ہے, میں نواب شاہ سندھ میں رہتا ہوں. میرا گوٹھ جو ہے ولیج فیض محمد بنگوار میں ہے. میری پیدائش جب ہوئی تو میں ایک خوشحال گھرانے میں تھا. میں 10-12 سال کی عمر کا تھا. میں نے ایک بزرگ کو دیکھا تھا جو بڑے گمبھیر حالت سے وہ بیٹھا رہتا تھا, بڑے دکھی رہتے, کبھی کھانستے, کبھی اللہ ہوں کہ اس کے ساتھ جو ہے نا وہ پرابلم تھا. اس کے آنکھوں میں ہمیشہ خوف والا حساب تھا. تو ایک دفعہ میں نے اپنی ماں سے پوچھا کہ امی کیا بات ہے, یہ انکل جو ہے بڑے خوف زدہ ہے اور گمبھیر حساب سے رہتے ہیں. تو میری ماں نے آنسو بہا کر بتایا کہ بیٹا اس سے یہ مسئلہ ہوا ہے کہ یہ آپس میں دو بھائی تھے اور انہیں بھائیوں کے اولاد میں جو ہے نا بھائی کی پاکی شروع ہو گئی. اس کالے کالی پر کالوں کاری کا الزام دے کر اپنے بھتیجوں پر پھر وہ فیصلہ ہوا. فیصلے میں دعاؤں کا صدا ہوتا ہے. صدا لٹا داڑی چلی جب گئے وہاں پر تو ان کو بٹھایا. بڑی پہلے خدمت کاری تھی, اس کی جو ڈوٹیاں دی ان کے لیے بکرے وغیرہ کاٹے. اس کے بعد بکرے کے کاٹنے کے بعد ان کو کھانا وغیرہ کھلا کے پھر ان کو بولا کہ ان تینوں سب کو باندھو. بڑے بھائی نے اپنے چھوٹے بھائی کو بھی بندھوایا اور وہ جو تینوں بیٹے اس کے ساتھ تھے ان تینوں بیٹوں کو سامنے اس کے قتل کر کے اپنے بھائی کو اپنے ہاتھ سے اس نے دودھ پلایا. بولا یہ دودھ بھی ہی ہو. تو وہ روتا بھی رہا اور دودھ بھی پیتا رہا. یہ ایک روایت ہے تاکہ دشمنی کا ایک انتہا سمجھو, جس کے لیے یہ تاکہ اس کو پتا چلے کہ میری دشمن تم سے کتنی ہے. یہ اس وجہ سے پلایا تھا دودھ. جیل چلے گئے تو پھر جب اس کو پھانسی کا ٹائم آیا تو اس پولیس والوں کو کہا کہ آپ کی آخری خواہش کیا ہے. پولیس والوں کو تو میں نے بتایا تو بھائی میں اپنے باپ سے ملنا چاہتا ہوں اور جو ہے ہمیں دودھ کا ایک کٹورا بھی دو. تو وہ اپنے باپ تو جب ملاقات ہوئی تو اس نے اپنے بیٹوں نے کہا کہ بابا آپ دودھ پیو, ہماری آخری خواہش ہے. تو اس نے کہا میں دودھ پیوں؟ بولا ہاں تم دودھ پیو گے, تم نے ہمارے انکل کو پلایا تھا, بیٹا ان کے قتل ہوئے تھے تو ان کے سامنے تم نے دودھ پلایا تھا اس کو. اب تم خود دودھ پیو تاکہ تمہیں احساس چلے کہ بیٹے کا قتل کیا ہوتا ہے اور کیسے جو ہے دودھ پیا جاتا ہے. تو اس کا بیٹا جو ہے نا وہ اپنے چاچا کی طرف سے اس کو جو ہے نا وہ چوٹے مار رہا تھا. بیٹے نے کہا کہ جب تک دودھ نہیں پیو گے تو میری وصیت جو ہے نا آپ پوری نہیں کرو گے, آپ وصیت میری یہ ہے کہ آپ دودھ پیو. تو اس وصیت کے مطابق اس نے دودھ پلایا. پھر ابھی سبق بہت قوم کو سبق آ گئی. اس کے بعد اس کو تعلیم شروع ہو گئی ہے, گاؤں میں بچیوں کو تعلیم شروع ہو گئی. انہوں نے کہا کہ یہ جہالت ہے, اس جہالت کو ختم کس طرح کیا جائے. پھر ایک باقاعدہ مکمل جو ہے نا نوجوانوں کے کی میٹنگ ہوئی. انہوں نے کہا کہ بس ہمیں کچھ بھی کرنا ہے, ہم کو جہالت کو ختم کرنا ہے, ہمیں تعلیم کی طرف جانا ہے. پھر ہم نے آپس میں مل کر جو ہے گھر میں بچوں میں مل کر بھی ایک جو ہے ٹیوشن سینٹر بنایا تاکہ جو ان پڑھ بچے ہیں ان کو بھی ادھر گھر میں ہی تعلیم تھوڑا بہت ہو. آج ہمارے گوٹ میں بھی اسکول بھی ہیں, کالج جو ہے وہ بھی شہر میں نزدیک ہے. کالج میں بھی لڑکیاں جاتی ہیں ماشاء اللہ, بھی تو گریجویٹ بھی ہو گئی ہیں اور لڑکے بھی ماشاء اللہ گریجویٹ ہو گئے ہیں. ابھی تعلیم کا شعور یہ آ گیا ہے کہ وہ جہالت ختم ہو گئی ہے, بہت کچھ ختم ہو گیا.
तो कितने साल लगे? तो बड़ी खुशी की बात है, कितने साल लगे इसमें पूरे काम में?
तकरीबन तो 10-15 साल लगे।
वो कौन शख्स था जिसने सबसे ज्यादा लोगों में बेदारी फैलाई? जिसे
अजीज भंगवार था, मेरा भाई था बड़ा, अजीज भंगवार, वो भी इनके बलोची रस्म और रिवाज के मुताबिक झगड़े में आ गए और वो भी बेचारे को अलग कुलाड़ियां लगी और उसने वो बेचारा डेथ हो गया। जहालत इतनी है कि बहुत से लोग मारे जाते हैं। पाक ने ये फरमाया कि अल इंसान वसरी अनासर हूँ, जिसने इंसान को पहचाना गोया मुझे रब को पहचाना। अब इंसानियत खत्म हो गई है, इंसान को पहचानना खत्म हो गया है, हर कोई अपने आप को मार रहा है, मरने के लिए तैयार है, किसी को ये पता नहीं मैं क्यों मर रहा हूँ, किसी को ये पता नहीं कि मैं क्यों मार रहा हूँ।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है। आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं, urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान। तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urdu.voa.com।
और सामीन, हमारे कॉलर्स हमारे साथ हैं, गजाला नवाज हैं मर्दान से। जी गजाला नवाज, सलाम अलैकुम। गजाला, बड़ी खुशी होती है मुझे जब कोई लड़की फोन करती है। वालेकुम सलाम, कैसी हैं आप? जी जी, आपको आवाज नहीं आ रही मेरी। अच्छा अच्छा, जी जी, वालेकुम सलाम, क्या करती हैं आप गजाला, पढ़ती हैं कहीं?
जी बिल्कुल, मैम पढ़ती हूँ और आप अच्छी स्टूडेंट को पढ़ाई कर।
कहाँ पे पढ़ती हैं आप?
और मैम बात ये है कि मैं
जी 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 जी
प्री मेडिकल की स्टूडेंट हूँ।
अरे वाह, जबरदस्त। तो जी जी बताएं, आप बोले मुझे।
कहानी भेजी थी तकरीबन 4.5 साल का हो गया, लेकिन कहानी अभी तक पहुँची नहीं।
गजाला कहानी फिर आप
रेगुलर सुनती हूँ।
गजाला आपने जो कहानी भेजी थी, जी आपने, आपकी कहानी नशर हुई थी?
नहीं
नशर हुई ना, तो हो सकता, तो हो सकता है वो पहुंची ना हो हमें, आपको, क्योंकि अगर आपकी कहानी पहुंचती तो नशर तो होती है। मैं बताती आपको कि हो सकती है या नहीं हो सकती। तो किस बारे में थी आपकी कहानी? हेलो, मैं आपको दोबारा फोन, अच्छा ठीक है, आपको हम ऐसा करते हैं, आपको हम दोबारा से फ़ोन करते हैं और आप फ़ोन बंद कीजिए और कोई और नंबर अगर हो तो आप अंजुम को वो नंबर दे दीजिए अपना। सनाउल्ला मरी साहब से हम इस दौरान बात कर रहे हैं, लेकिन आप कॉल करेंगे। जी सनाउल्ला मरी, सलाम अलैकुम।
वालेकुम सलाम मैडम, आप कैसी हैं, खैरियत से?
जी जी, मैं तो आपको याद ही कर रही थी, मैं बिल्कुल ठीक हूँ, क्योंकि मस्तूम के जो नंबर हैं तो मैं उम्मीद करती हूँ कि शायद आप ये नंबर ढूंढ सकें और मुझे भेज सकें, मुमकिन है आपके लिए?
मैडम किसी, कौन से नंबर की बात कर रही हैं?
देखिए मस्तोंग में जो हादसा हुआ था, तो इसमें गांव के करीब के, गांव के लोग बहुत से जो है उनके घरों के लोग इंतकाल कर गए धमाके की वजह से, और ऐसा भी हुआ कि एक एक घर से छोटे 5, 7, 3 इस तरह मुख्तलिफ तादाद में लोग हलाक हुए हैं। तो मेरी ख्वाहिश है कि हम उन लोगों से बात करें, हम उनके लिए और तो कुछ नहीं कर सकते, लेकिन कम अज़ कम वो अपने बच्चों के बारे में कुछ कहना चाहें, कोई बहन अपने भाई के बारे में या माँ या बाप अपने बेटों के बारे में, तो उनके दिल को तसल्ली होती है थोड़ी सी कि वो किसी से बात कर रहे हैं। और ये ऐसा नहीं है कि उनका बेटा दुनिया से चला गया और किसी को पता ही नहीं, क्योंकि देखिए सरावला आप इस बात को समझते हैं कि लोग जो होते हैं ना वो कोई नंबर नहीं होते, ये कोई नंबर नहीं है कि एक धमाका हुआ और 10 लोग मर गए और 20 लोग मर गए, हर घर का एक चिराग गुल हो जाता है जब उस घर से कोई जाता है। तो बहुत मुझे दुख होता है, लेकिन मेरी कोशिश होती है कि मैं ज़रूर उनके बारे में उनसे बात करूं, उनकी जो बेटे के बारे में या अपनी बेटी के बारे में या बाप के बारे में या भाई के बारे में। तो इसलिए मैं कह रही थी कि मस्तों के कोई नंबर, अगर आपको किसी जर्नलिस्ट के भी नंबर हो ना किसी के, तो आप मुझे भेजिए फिर वो नंबर।
मैं कोशिश करता हूं कि मैं आपको कोई ना कोई नंबर दे सकूं।
ठीक है,
और इंशाल्लाह मेरी कोशिश तो यही रहेगी। और मैं आपसे एक बात ये कहना चाह रहा था कि आप ऐसी कहानियां सुना देती हैं लोगों की जुबानी कि अगर हिम्मत हो ना तो बहुत कुछ किया जा सकता है, कोई चीज नामुमकिन नहीं है, सब कुछ मुमकिन है अगर हिम्मत से काम लिया जाए तो।
जी बिल्कुल, बिल्कुल सही बात है।
और मैडम दूसरी
जी जी नहीं, आप बोलिए क्या कह रहे हैं।
मैंने कहा दूसरी बात ये कि हमारे इलाके में कोलू बारखान और मामंद में हम लोगों को 30 से 35 व्हील चेयर की जरूरत है, अपने सुनने वालों से भी और आप
क्या सॉरी
बंदोबस्त करें।
थोड़ा सी आपकी आवाज कट गई थी, आपको क्या जरूरत है?
मैंने कहा हम लोगों को माजूर अफराद के लिए 30 से 35 मतलब 30 से 35 व्हील चेयर की जरूरत है।
अच्छा ठीक है, तो
आप तो दुआ करें और अपने सुनने वालों से भी कहें कि वो दुआ करें ताकि अल्लाह तबारक व तआला अपने गैब से का बंदोबस्त करवाए।
भाई मैं तो ये समझती हूँ कि अल्लाह ताला जो है वसीला इंसानों को ही बनाता है, तो मैं तो ये दरख्वास्त सुनने वालों से करूँगी कि मतलब आप में से बहुत सारे खुदा की राह में बहुत कुछ देते हैं, तो इससे अच्छी और नेक बात क्या हो सकती है कि आप एक व्हील चेयर को मिल के चाहे चंद दोस्त मिल के एक व्हील, कितनी कीमत होती है एक व्हील चेयर की सनावला?
मैडम 7,000 से लेकर 10,000, 15,000, 20,000 तक होती है, मतलब अच्छी व्हील चेयर जो है आजकल वो 10,000 की आ रही है।
लेकिन कोई ऐसा भी तो होगा खुदा का नेक बंदा जो कि ये बेचता होगा व्हील चेयर्स और वो आपको ज़्यादा सस्ता दे दे, क्योंकि आप तो एक नेकी के काम के लिए ले रहे हैं। तो अगर आप मुझे कुछ टेलीफोन नंबर ऐसे लोगों के भेजिए तो मैं उनको कॉल करके कोशिश करूँगी कि आपके लिए काम कर सकूँ। ठीक है, तो बहुत शुक्रिया आपका सनाउल्ला, नंबर आप अपना उन लोगों का भेजिए जिनकी व्हील चेयर का उनकी शॉप्स हैं या कारोबार है। ठीक है, और जुल्फ़िकार रिंद बलोच वापस आए, उनसे हम बात करते हैं। जी जुल्फ़िकार साहब, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम बाजी साहबा।
जी अब बिल्कुल परफेक्ट है आपकी आवाज। जी 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 अब बोलिए आप।
अब आवाज ठीक आ रही है?
बेहतरीन।
तो हाँ जी, मैं तमाम सुनने वालों को अस्सलाम वालेकुम कहता हूँ।
वालेकुम सलाम।
और आपकी टीम का और आपका बहुत शुक्र गुजार हूँ कि मैं इतना दूर देहात एरिए में हूँ, मेरे पास बिजली वगैरह कुछ नहीं है, फकत रोड की सहूलत है, लेकिन रेडियो के जरिए हम आप लोगों से जैसे फैमिली हो आप हमारी।
तो हम आपकी फैमिली तो हैं, जैसे कि तो बात ही नहीं, ये तो आपका अपना खानदान है। तो आप जुल्फ़िकार साहब
तो हम अपने फैमिली का हिस्सा समझते हैं।
बिल्कुल दुरुस्त, हम भी समझते हैं।
और आपकी कहानियाँ जो है मैं शुरू से लेके आज तक मैंने कोई आपका प्रोग्राम मिस नहीं किया।
लेकिन आपने खुद अपनी कहानी क्यों नहीं भेजी?
अल्लाह से दुआ है कि आप हमारे मुल्क की सफीर हैं और इतनी अच्छी अच्छी और बहुत गमगीन और खुश कर देने वाली मुख्तलिफ किस्म की कहानियां जब सुनते हैं तो हमारे दिल में भी जज्बा हमदर्दी होती है लोगों के लिए, मोहब्बत होती है, हम दुआएं करते हैं लोगों के लिए जो आप कहानियां सुनाते हैं ना।
हाँ बिल्कुल, लेकिन जुल्फ़िकार साहब मैं ये कह रही हूँ कि मगर अपनी जुल्फ़िकार साहब अपनी कहानी भी तो भेजिए आप ताकि हम उसको भी सुनवाएं।
मैंने आपको बताया था मेरे जरा ना वो हाथ कांपते हैं, मैं प्राइमरी पास हूँ, लिख सकता हूँ लेकिन थोड़ी परेशानी आती है।
अच्छा देखिए, आज मैं ऑन एयर मैं अंजुम को ये काम सौंप रही हूँ और अंजुम अगर नहीं करेंगे तो हम, क्योंकि अंजुम आपसे बड़ी मोहब्बत से आपको फोन मिला रहे हैं, तो
मैं बड़ा शुक्रगुजार हूँ अंजुम भाई का, ये मेरा बहुत ख्याल रखते हैं। और खालिद हमीद, बहजत जिलानी, नफीसा गोद भाई, आप जितने भी टीम है ना, आप भी यकीन करो हम आपके बहुत शुक्रगुजार हैं।
बहुत शुक्रिया आपका जुल्फ़िकार साहब, और आपका क्योंकि नंबर हमारे पास मौजूद है, इंशाल्लाह हम आपको। जी खुदा हाफिज। और गजाला नवाज हमारे साथ है मर्दान से। जी गजाला साहिबा।
जी मैम।
हाँ
आपने क्या पूछा था?
मैंने पूछा था कि थोड़ा सा जबानी बताना आप अपनी कहानी, क्या कहानी थी वो?
जी मैम वो स्टडी के मुतालिक थे, पढ़ाई के मुतालिक।
क्योंकि मुझे ये याद है कि एक लास्ट नेम नवाजी था हमारी, एक और बच्ची का कहानी थी जो हमने नशर की थी, तो क्या आपकी कहानी हमने नशर की थी?
नो मैम, नशर तो नहीं हुई, शायद पहुंची नहीं आप तक।
हाँ पहुंची नहीं, तो ऐसा क्यों ना करें कि आप दोबारा से अपनी कहानी रिकॉर्ड बल्कि लिख के भेजिए। आपके पास तो फेसबुक पे आप है ना, या नहीं है फेसबुक पे?
जी बिल्कुल,
तो आप फेसबुक पे मैसेज के जरिए मुझे अपनी कहानी भेज दीजिए। ठीक है, अपनी कहानी लिख के ताकि देर भी ना लगे, और हम जैसे ही मुझे कहानी मिलेगी उसमें अपना फोन नंबर भी लिखिएगा और मैं आपको जरूर आपकी कहानी रिकॉर्ड करवाऊंगी। और अब मैं आपसे कहूंगी, आपसे भी और अभी जुल्फ़िकार साहब ने भी जो कहा कि कहानी सुन के हमारा दिल खुश होता है, एक बड़ी प्यारी सी कहानी है। रऊफ जान है एक हमारी बाकायदा सुनने वाली, श्रीनगर कश्मीर से उन्होंने कहानी भेजी है, तो ये कहानी आप लोग सुनिए, मुझे यकीन है आपको भी अच्छी लगेगी।
میں श्रीनगर से बिलोंग करती हूँ. मेरी कहानी एक ऐसी औरत के बारे में है जो मेरी वाहिद सहेली और रिश्ते में मेरी दादी लगती है, जिनको हम प्यार से कभी माँ कभी ममा रानी कहते थे. वो एक साफ गो दिलेर और बाहौसला औरत थी जिनकी जिंदगी के हर लम्हे से एक नई तरंग एक नई तरगीब मिलती है. उन्होंने हमें जिंदगी को भरपूर अंदाज से जीना सिखाया बल्कि अपने आप को पहचानने की भी तालीम दी. हरदम हमें पुरवकार और बुर्दबार बनाने की कोशिश करती रही. हमने अक्सर उन्हें ये कहते सुना है कि अगर यहाँ सब्र से शुक्रगुजारी से काम लेंगे तो वहाँ अल्लाह के पास खूब अजर मिलेगा और हमें जन्नत नसीब होगी. वो अपनी जिंदगी में हमेशा साबित कदम रही और जो भी हालात थे जैसे भी हालात थे हमेशा अक्ल और दूर अंदेशी से काम लिया, कभी भी हिम्मत नहीं हारी. उनके वालिद की वफात जब हुई तो उनकी उम्र सिर्फ 2 साल की थी. एक बड़ी बहन थी जो भी बस यही 4-5 साल की रही होंगी. माँ की शादी अपने छोटे देवर से हुई जिनसे और 3 बहनें और एक भाई पैदा हुए. यूं वो 5 बहनें और एक भाई बहुत प्यार और निहायत ही खलूस से सीधी सादी जिंदगी गुजार रहे थे कि अचानक उनके वालिद की भी वफात हुई. मेरी दादी कहती थी कि तब मेरे भाई की उम्र इतनी थी कि वो खाना मांगने लगा जबकि हमारे घर मौत का साया घूम रहा था. बड़ी बहन की शादी भी हो चुकी थी और मेरी दादी की भी उनके दूसरे बाप के बेटे से हुई थी, मगर मेरी दादी इतनी कम उम्र थी कि उन्हें शादी के असल मतलब का पता न था. यूं घर का सारा बार मेरे मरहूम दादा और प्यारी दादी पर आ गया. उन्होंने मेरे दादाजी का पूरा पूरा साथ दिया और कम वसाइल में भी अपने छोटे भाई बहनों की जिंदगी संवारने के लिए कमर कसी. वो कहती थी कि जब कभी कभी हालात इतने तंग पर जाते थे कि मैंने पूरे साल एक ही कमीज पहनी मगर कभी भी कोई शिकायत न की. आज मेरी दादी की सब बहनें अपने घर खुशी खुशी रह रही हैं. मेरी दादी के 3 बच्चे थे जिनमें 2 खूबसूरत और बहुत ही फरमानबरदार बेटे थे और 1 बेटी. जिंदगी आगे चल रही थी और अचानक मेरी दादी का दूसरा बेटा जो कि एक इंजीनियर थे एक हादसे में बुलडोजर के नीचे आ गए और वो सिर्फ 24-25 साल की उम्र में मौत से गले मिल गए. यूं एक जवान बेटे की मौत ने उनकी हिम्मत को आजमाया मगर वो हौसला नहीं हारी और अपने शौहर मेरे दादा मरहूम की हिम्मत बढ़ाई जो कि इस हादसे से टूट कर बिखर चुके थे और जिंदगी से बेजार भी हो चुके. शायद किस्मत को फिर उनका इम्तिहान लेना था. दादाजी अब बहुत बीमार रहने लगे थे और फिर दादी की माँ भी कुछ महीने बाद अल्लाह को प्यारी हो गई. मौत ने सब कुछ बदल दिया. मेरी दादी फिर खुद को संभाल गई, अपने बड़े बेटे यानी कि मेरे वालिद की शादी कर दी गई. मेरे वालिद साहब निहायत ही शरीफ और फरिश्ता सिफत इंसान थे. वो एक सरकारी स्कूल में टीचर थे. हमारे घर की सरबराह दादी थी और घरदारी का हर फैसला वही लेती थी. उनका हर फैसला हर अकदाम उनकी अक्ल और दानिश का सबूत होता था. मेरे वालिद की भी 5 बेटियां और आखिर में 1 बेटा पैदा हुआ. उनके लिए बेटी और बेटे में कोई फर्क न था मगर 5 बेटियों की तालीम और तरबियत कोई आसान काम न था. यहाँ पर भी हमारी दादी साबित कदम रही और हमारी माँ बनकर हमें पालने लगी. यूं हमें 2 माएं नसीब हुई, एक जिसने हमें जन्म दिया और दूसरी जिसने हमारी तालीम और तरबियत में कोई कमी नहीं रख छोड़ी. कभी कभी मैं हैरान रह जाती हूँ कि कैसे वो ये सब कुछ कर लेती थी. अपनी बहू को अपनी बेटी समझा और उनके बच्चों को अपनी औलाद से बढ़ कर माना. हमने अपने दादा को नहीं देखा क्योंकि मेरे वालिद की शादी के बाद वो भी अल्लाह के घर चले गए. वक्त गुजरता गया और 13 सितंबर 2002 जुमा की सुबह फजर के वक्त मेरे वालिद की निधि हमें छोड़कर चले गए. हम बहुत छोटे थे. भाई इतना छोटा था कि उसकी उम्र सिर्फ 5-6 साल की रही होगी. हम सियासर अपने ही घर में अकेले पड़ गए दुनिया की सर्द गर्म से झूझने के लिए. कभी कभी बिगड़े हालात हमें झुलसा देते थे मगर मेरी दादी एक हवा के झोंके की तरह हमें फरहत बख्शती रहती थी. वो यहाँ भी हिम्मत ना हारी, हमें संभाला और हमें हौसला और हिम्मत से आरास्ता किया. मुझे याद है जब मेरे पापा को लाया गया तो दादी उन्हें देखे जा रही थी और हम दादी को. हमें खुद से करीब किया और कहा आंसू न बहाओ और अल्लाह से सब्र की दुआ मांगो और जाओ अपने पापा के चेहरे का आखिरी बोसा लो. ये अल्लाह की अमानत थी, उन्हीं के पास वापस चली गई. अल्लाह इन्हें जन्नत नसीब फरमाए और हमें सब्र. मेरी ओर देखो, मुझे तो कांधा देने वाला भी न रहा. मौत ने हमें उनके और करीब कर दिया. ہم زندگی میں ان کے وجود کی روشنی سے اپنے اندھیروں کو چیرتے آگے نکل گئے. سب نے خود کو سنبھالا, اپنے حق کے لیے لڑے اور خود کو ثابت کرنے کی جنگ میں اپنی دھن میں نکل پڑے. بہت بار ہم سب بہنیں, ہماری جواں بیوہ ماں ٹوٹ کر بکھر جاتی تھی, مگر ان کی ذات ہمیں پھر سمیٹ لیتی تھی. وہ خود زندگی تھی جس کا ہر رنگ بہت خوبصورت تھا اور ہر طرف امید ہی امید نظر آتی تھی. انہوں نے ہمیں تعلیم کی اہمیت نہ سمجھائی ہوتی اور سر اونچا کر کے زندگی کو جینا نہ سکھایا ہوتا تو ہم کب کے اندھیروں میں گم ہو چکے ہوتے. وہ اپنی آخری سانس تک ہمارے ساتھ رہی, ہماری ہمت بن کر ہمیں ہر حال میں خود کو سمیٹنا سکھاتی رہی. ان کی مہک آج بھی ہمارے گھر کے کونے کونے میں رچی بسی ہے. وہ ہم سب میں زندہ ہے اور ہماری آخری سانس تک رہیں گی. میرے لیے وہ ایک سپاہی تھی جو اپنی جنگ بہت خوب جیت گئی. اللہ انہیں جنت نصیب فرمائے اور ہمیں ان جیسا حوصلہ اور ہمت والا بنائے. آمین سمع آمین یا رب العالمین.
تو سامین, یہ کہانی تھی, ایک بہت ہی پیاری سی ہماری سننے والی ہیں روف جان, اور سری نگر سے انہوں نے کہانی سنائی. جیسا کہ میں نے بتایا کہ آج کی کہانیوں کا انتخاب ہم نے رشتوں کے لحاظ سے کیا ہے, اور کچھ کالرز ہمارے ساتھ ہیں. اس کے بعد ہم آپ کو اپنا تفصیلی پرومو سنوائیں گے جس میں تمام ایڈریسز ہوں گے, لیکن پہلے بات کر لیتے ہیں. خالد عمر نیازی صاحب ہیں میاں والی سے. جی خالد صاحب, السلام علیکم. خالد صاحب,
خالد عمر نیازی فائیو سال سے بول رہا ہوں. جو زبردست شو جی آپ کا سن رہا ہوں. آپ کتنی دکھ بھری آوازیں ہمیں سنا رہی ہیں, بڑا دل دکھتا ہے. کیا کریں, ہماری حکومتیں ایسا کام نہیں کرتی.
لیکن آج تو ہم نے کافی خوش خوش آوازیں سنوائی ہیں آپ کو خالد صاحب. آج تو اچھی خاصی خوشگوار کہانیاں ہم نے اسی لیے منتخب کی آپ کے لیے, اور اچھی پازیٹیو سی کہانیاں ہیں, اور آج تو آپ کو خوش ہونا چاہیے. اچھا یہ بتائیے کہ آپ نے بھی تو ایک کہانی ہمیں بھیجی تھی, ایک کہانی سنائی تھی نا آپ نے اپنے اسکول کی. اپنے
کہانی,
اچھا شرم جی جی
خالد عمر نیازی یاد کر رہا ہوں. خالد
نہیں نہیں میں سمجھ گئی, لیکن مجھے پتہ نہیں کیوں ایسے یاد پڑتا ہے کہ جیسے آپ کی بھی ایک کہانی تھی آپ نے. لیکن آپ اتنے باقاعدہ ہمارا پروگرام سنتے ہیں, تو آپ کو اچھی سی کہانی سنائیے ہمیں, یا لوگوں سے کہیے کہ وہ ہمیں کہانیاں لکھ کر بھیجیں. آج کی کہانیوں سے ہمارے سننے والوں کو اندازہ ہوا ہوگا کہ اپنی ذاتی زندگی کی, اپنے رشتوں کی کہانی کتنی اچھی طرح لکھی جا سکتی ہے. تو خالد صاحب بہت شکریہ, آپ ہمیشہ پروگرام سنتے ہیں. اور جی جی فرمائیے.
سر میں پولیس میں رہا ہوں نا میڈم جی, تو ادھر ایسی کہانی دردناک قسم کی ہیں, کوئی بھیج دوں تو ایسا نہ ہو کہ کئی لوگ اس میں ملوث ہو جائیں, اور کیا سے کیا ہو جائے آپ کے وہ ادھر نشر کرنے کی ہو صلاحیت.
اصل میں میرے نشر کرنے کی صلاحیت کیسے کوئی تعلق نہیں, اس کا تعلق اس بات سے ہے کہ کیا جس کی کہانی ہے وہ آپ کو اجازت دے رہا ہے اس کو نشر کرنے کی یا نہیں. اس پروگرام کی یہ شرط ہے, اور یہی وجہ ہے. یہی وجہ
کیا ہوتا ہے پولیس میں,
نہیں نہیں
عورتوں سے بچوں سے لے کر پتہ نہیں کہاں سے کہاں تشدد.
لیکن اس میں لیکن اس میں یہ بھی تو بات ہے نا نیازی صاحب, اس میں یہ بھی تو بات ہے نا کہ پولیس میں ایسے اچھے افسر بھی تو موجود ہیں جنہوں نے کبھی اس تشدد کو روکا ہوگا. اور اگر آپ ایسے افسر تھے, ابھی آپ نے کہانی سنی ریٹائرڈ صوبے دار احمد خان صاحب کی, جنہوں نے کس طرح ایک بچی کی جان بچائی جو کہ بھاگ رہی تھی, جو کہ اس میں ہو سکتا ہے ان کو ان کی سرزنش بھی ہوتی کہ آپ نے کیوں اپنے سرکاری کام کے بیچ میں. لیکن دیکھیے نا لوگ کرتے ہیں. تو میری خواہش ہے کہ آپ ایک ایسی کہانی بھیجیے جس کا کوئی پازیٹیو اس میں رخ ہو, اور سب سے بڑی بات یہ کہ اس کی اجازت ہو, کیونکہ بغیر اجازت تو آپ کسی کی کہانی نہیں سنا سکتے. میں نشر ہی نہیں کروں گی, میں تو ہمیشہ ہر کہانی کے لیے کہتی ہوں کہ اپنی کہانی سنائیے, اور اگر آپ کی اپنی کہانی نہیں تو میں اس شخص سے بات کرتی ہوں, ان سے پوچھتی ہوں ان کی اجازت ہے یا نہیں, ان کا نام لیا جا سکتا ہے یا نہیں. تو یہ تو ایک جرنلزم کے اصول ہیں, اخلاقیات بھی ہے, کہ ہم کسی اور کی کہانی بغیر اس کی پرمیشن کے نہ سنائیں. اچھا ایک تقسیم کے, اچھا ٹھہریے پہلے نذیر احمد بھنڈر صاحب کو سن لیں گجراںوالہ سے. جی نذیر صاحب السلام علیکم.
جی السلام علیکم جی, کیا حال ہے
جی؟ جی بالکل ٹھیک ٹھاک نذیر صاحب, آپ کیسے ہیں؟
جی میں پوری ٹیم کو سلام کرتا ہوں.
وعلیکم السلام.
انجم بھائی کو خصوصی طور پہ,
جی
وہ تو میرے گرائی ہیں نا.
جی ہاں جی جی,
ان کو تو میں بس ان کی نظر کرنا ہے. ایک شعر میں نے
آپ اگر
کونا کونا جنوب کا
دیکھیے, انہوں نے تو ابھی ایک سننے والے کو
ساری دنیا تلاش کی, نہ ملا تمہاری مثال کا.
بس دیکھیے ان کی مثال یہ کہ ابھی بیچارے ایک سننے والے کہہ رہے تھے میری کہانی کی بات کر رہے تھے, تو چلیے بہت شکریہ انجم, آپ کا شکریہ ادا کرتے ہیں, مسکرا رہے ہیں وہاں سے. اور نذیر صاحب, آپ خود بھی لگتا ہے کچھ شعر و شاعری ادب کے شوقین ہیں, تو آپ کیوں نہیں لکھتے کچھ؟
لکھتا ہوں جی, بس آج کل الیکشن کا دور ہے جی, ہمارا سیاسی خاندان ہے یہ.
اچھا,
تو ٹائم نہیں ملتا.
آپ لوگ کس لحاظ سے سیاسی خاندان ہے, مطلب کہاں کس علاقے سے آپ لوگ سیاست میں حصہ لیتے ہیں؟
جی میرا گاؤں ہے گوجرانوالہ کے ساتھ.
اچھا, تو وہاں پر تو کس مطلب کس طرح کے آپ لڑے ہیں, الیکشن لڑے ہیں, کیا کر رہے ہیں؟
جی نہیں, میں الیکشن لڑنے جا رہا ہوں, میرے ایک بھتیجے ہیں
جی,
ان کا نام ہے ولید اکرم بندر.
اچھا اچھا, وہ الیکشن, خیر ٹھیک ہے, ہم اس لیے کیونکہ وہ نہیں, ٹھیک ہے, ہم کیونکہ الیکشن سے متعلق زیادہ کسی کو لیتے نہیں, کیونکہ آپ صاحب اپنے انتخابی مہم میں حصہ لے رہے ہیں, اور ابھی تو ضابطہ اخلاق بھی جاری ہوا ہے. امید ہے کہ ہمارے تمام جو سننے والے جو کرتے ہیں, سنتے ہیں پروگرام, تو وہ ضابطہ اخلاق کی پابندی کریں گے جو کہ جاری کیا گیا ہے الیکشن کمیشن کی جانب سے. اچھا, ہمارے ساتھ ایک کالر ہیں, افتخار صاحب. جی افتخار صاحب, السلام علیکم. افتخار صاحب
جی, السلام علیکم. جی
وعلیکم السلام.
السلام علیکم.
جی جی وعلیکم السلام.
جی میں ضلع ہری پور سے مصطفیٰ عرض کر رہا ہوں.
جی
ہلو.
جی جی ہری پور سے آپ بات کر رہے ہیں, مجھے آواز آ رہی ہے آپ کی بہت اچھی, کہیے.
اچھا, یہ جو مطلب آپ کا پروگرام ہے بڑا دلچسپ ہے اور بڑی شوق سے سنتے ہیں ہم.
جی
تو میرے خیال اس میں تو یہ دنیا ہے, یہ کہانی ہے. آپ کو مطلب جو بھی آدمی ملے گا, اگر آپ اس سے دکھ درد بانٹیں گے تو بغیر دکھ اور درد کے بغیر اس دنیا میں کچھ بھی نہیں ملے گا.
درست درست, یہ حصہ ہے ہماری زندگیوں کا, بالکل ٹھیک کہا آپ نے. جی
اگر ہے تو صرف ایک خدا کی یاد ہے, تو اس میں اگر خدا مہربان ہو جائے تو پھر ہے سب کچھ, تو پھر دنیا کی حقیقت ہی بدل جاتی ہے.
تو
اگر خدا کی مہربانی نہیں ہے, خدا کی یاد سے اگر دور ہے, تو بس پھر تو یہی سمجھو کہ وہ بھی دکھ دردوں میں ہی مطلب ہے.
میں یہاں پہ ایک بات کہنا چاہتی ہوں, میرا خیال یہ ہے کہ یہ تو ہر مذہب میں یہ بتایا بھی گیا ہے اور کہا بھی گیا ہے کہ آدمی کی اپنی کوشش جو ہے نا, اس کی اپنی کوشش اس کی زندگی کو اچھا بھی بنا سکتی ہے. عمل سے زندگی بنتی ہے, جنت بھی جہنم بھی. تو یہ بالکل صحیح بات ہے کہ اللہ تعالیٰ نے انسان کو جو عقل دیا ہے, جو شعور دیا ہے, وہ اسی لیے دیا ہے کہ وہ اپنے غم اور مشکل کے لمحات کو بہتر بنائے, اور یہی اس پروگرام کے ذریعے ہم لوگوں کو بتانے کی کوشش کرتے ہیں. اچھا دیکھیے, تقسیم کے واقعات جو ہیں اس میں بڑی مار کٹائی, قتل, غارت, اغوا, ریپ, کیا کچھ نہیں ہوا دونوں جانب سے. جو لوگ جا رہے تھے پاکستان سے ہندوستان, ان کے ساتھ ہوا, اور جو ہندوستان سے پاکستان آئے تھے ان کے ساتھ بھی بہت سے واقعات ہوئے. لیکن اس کے ساتھ ساتھ بہت سے پازیٹیو چیزیں بھی نظر آئیں, کس طرح پڑوسیوں نے ایک دوسرے کا ساتھ دیا. تو ہربنس لال جی صاحب جو ہیں دھرمیش کالونی ملوٹ منڈی پنجاب سے, ہمیشہ بڑی پیاری سی کہانی سناتے ہیں, اور یہ کہانی جو ہے ان کے بچپن کی ہے, ظاہر ہے یہ خود بچے تھے اس وقت, تو انہوں نے اس وقت کی کہانی سنائی ہے. تو لیجیے ہم سنتے ہیں اور آپ کو پتہ لگے گا انسان کی اچھائی کا اس میں جو ذکر ہے.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے. آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں, urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے, میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد, پاکستان. تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com.
ہمارا جو گھر تھا وہ ایک گاؤں میں تھا.
کیا
وہ ڈسٹرکٹ لدھیانہ میں پڑتا ہے. ابھی پاکستان بنا نہیں تھا کہ ایک دن رات کے وقت اچانک آوازیں آنے لگی, پاکستان زندہ باد, پاکستان لے کے رہیں گے, پاکستان لے کے رہیں گے, پاکستان. تو میرے والد صاحب اٹھ کر تو بیٹھ گئے, لیکن سوچنے لگے اب کروں کیا. اتنے میں پچھلے والے مقام سے آواز آئی, نتھو رام کیا تم جاگ رہے ہو؟ میرے والد صاحب کہنے لگے, ہاں ماں میں جاگ رہا ہوں. وہ پڑوس میں جو ہمارے ولی مم تھے ان کی ماں تھی, وہ آئی اور آ کر کہنے لگی, بیٹا دیکھو وقت بہت برا آ گیا, تم ایسے کرو اپنے بچوں کے پاس چلے جاؤ, ہم تمہاری بھینسوں دیکھیں گے, उनको चारा डालेंगे, पानी बिठाएंगे और दूध भी हम आपके घर पहुँचा दिया करेंगे, आप फिक्र मत करो, क्योंकि आप तो हमारे गवाही भी हैं। इसलिए अगर आपके ऊपर हमारी तरफ से कोई अगर किसी ने हमला कर दिया तो हम ये अल्लाह के दरबार में इसका जवाब नहीं दे पाएंगे। मेरे वालिद साहब नीचे उतरे, वो हमारे पास आ गए। 15-20 दिन तक वो हमारे घर में सुबह और शाम, हमारे 3 भैंसें थी और दूध निकाल कर वो हमारे घर पहुँचा दिया करते थे। माँ दूध तो ले रही थी, उनसे एक दिन कहने लगी, बेटा कुछ खा पी लिया करो। कहने लगी, अभी वक्त नहीं है, जब अमन चैन हो जाएगा ना फिर देखेंगे। इतने में पाकिस्तान बन गया। पाकिस्तान बन गया, एक दिन वली मोहम्मद हमारे घर आया और नीचे से आवाज देता है, नथुराम। मेरे वालिद साहब कहने लगे, आओ भाई वली मोहम्मद नाश्ता कर लो। कहने लगे, नाश्ता तो मैं करके आया हूँ, मैं आपसे एक काम आया हूँ, बोलो क्या काम है। उसने एक छोटी सी गठरी सी निकाली, कहने लगा, देखो पाकिस्तान बन चुका है, हम पाकिस्तान जाएंगे, ये जो चीज़ है आप इसे हमारी तरफ से अमानत रख लें। उसने जब खोला उसमें सोने और चांदी के जेवरात थे। ये देखकर मेरे वालिद साहब कहने लगे, देखो वली मोहम्मद आपको ही पता है वक्त बुरा है, हमें भी अपना पता नहीं है हम कहाँ जाएंगे, कोई भाई भाई को नहीं पहचानता, देखो मैं आपकी अमानत नहीं रख सकता, हो सकता है कि मेरे ऊपर कोई वार कर दे और आपका जो है वो जाया हो जाए, कोई और ले जाए, तो आप इसे अपने साथ ही ले जाए तो अच्छा है। कहने लगा, नथुराम देखो हमने कितनी देर आपके साथ गुजारी है, आपने हमारी एक बात नहीं पूछी। मेरे वालिद कहने लगे, देखो आप जा रहे हो, आपको जो भी मेरे से सहायता चाहते हो मैं वो कर सकता हूँ, लेकिन मैं अमानत नहीं रख सकता। मेरे वालिद साहब ने उन्हें 200-300 रुपए भी दिए, वो नहीं दिया, लेकिन मेरे वालिद साहब ने कहा, नहीं तुम ले लो, जब वक्त अमन चैन हो जाएगी तो आ जाना, फिर वापस कर देना। क्योंकि उसका जब जा रहा था तो मोहल्ले का नंबरदार शाह मेवा सिंह उनको मिला और बोलने लगा, हो वली मोहम्मद इधर कैसे आए। वली मोहम्मद कहने लगा, चौधरी मैं तो यहाँ पर नथुराम के घर आया था, उसने हमारी कोई बात नहीं मानी, ये अमानत उसे देने वाला था। अच्छा तो उसने नहीं ली तो मैं रख लेता हूँ, ऐसी क्या बात है। कहने लगा, चौधरी जब अमन चैन हो जाएगा तो मैं आऊँगा और आपसे वापस ले लूँगा, आप रख जाओ बेफिक्र रहो, मैं पूरी का पूरा संभाल दूंगा। उसने वही गठरी उससे ले ली और वली मोहम्मद चला गया। किसी को पता नहीं, सारा शहर खाली हो गया। 3-4 महीने के बाद वली मोहम्मद जो था वो फिर आया और हमारी नानी से आकर बोला, माँ सलाम। तो हमारी नानी चरखा काट रही थी, तो जब उसने सिर उठाया, हाँ भाई वली मोहम्मद ठीक ठाक हैं, बाल बच्चे ठीक हैं, हाँ माँ ठीक हैं। तो मेरी माँ जो थी वो दूध लेकर आई, उसे दूध पिलाया, वो कहने लगा, मैं तो माँ के लेने आया हूँ, अब मैं जा रहा हूँ। फिर मेरी माँ ने हाथ जोड़ दिए, अच्छा बेटा सुखी रहो। वो नंबरदार के पास गया, नंबरदार देखकर उसे हैरान हो गया कि ये कैसे आ गया। उसने जाकर नंबरदार को सलाम कहा, उसने सलाम का जवाब भी अच्छी तरह नहीं दिया। कहने लगा, मैं तो अपनी अमानत लेने आया हूँ। कौन सी अमानत, जो मैंने आपको दी थी जब मैं पाकिस्तान जा रहा था, मैंने कोई आपसे अमानत नहीं ली, या बाहर हो गया झूठ बोलता है। तो वो समझ गया कि ये तो मुकर गया है, उसकी आंखों में आंसू आ गए, लेकिन कोई सुनने वाला नहीं था, वो अकेला ही था। रोने लगा, रोते रोते कहने लगा, नंबरदार तुमने मेरे साथ मजा किया है, मेरी बेटे की शादी है, मैंने ये दहेज उसको देना था, वो तो अपने घर चली जाएगी, लेकिन नंबरदार तो तुमने मेरे साथ दगा किया है, तुम्हें कौन होगा। इतना कहकर रोते रोते वो वहां से चल दिया। जितने भी लोग थे वहां पर, किसी ने उससे बात नहीं पूछी, किसी ने उससे कोई हमदर्दी नहीं की और वो चला गया। थोड़े दिन के बाद नंबरदार बीमार पड़ गया, गोरे रंग का आदमी था और आप यकीन करें कि थोड़े दिनों के बाद उसका रंग जो था वो काला पड़ गया। जब डॉक्टरों के पास इलाज के लिए जाता तो डॉक्टर बोल देते, नंबरदारा बाहर ही बैठना, अंदर नहीं आना, आपको दवाई बाहर देनी है। ये उसकी हालत थी। लेकिन मेरा जो बड़ा भाई था वो एक डॉक्टर के पास कंपाउंडर का काम कर रहा था, वो हमारे घर आया और आकर कहने लगा।
تو سمین یہ ہربنس لال جی نے کہا تھا کہ اس نے کہا کہ مجھے زہر دے دو تاکہ میں مرنا چاہتا ہوں, اور پھر بالآخر اسی طرح تڑپ تڑپ کے مر گیا. تو یہ امانت میں خیانت کرنے کا انجام تھا. اس کے ساتھ ہی میں اجازت چاہوں گی پروگرام ختم کرنے کی. آئندہ ہفتے پھر ملاقات ہوگی. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
$1.5 billion کے اس دفاعی معاہدے کے تحت پاکستان جو ہیلی کاپٹر حاصل کر رہا ہے وہ پاکستان میں پہلے سے موجود ہیلی کاپٹروں کے اس بیڑے کی جگہ لیں گے جو پاکستان دہشت گردی کے خلاف جنگ میں وسیع پیمانے پر استعمال کرتا ہے. پاکستان اور ترکی کے درمیان اس دفاعی معاہدے کو ماہرین دو دوست ملکوں کے درمیان ایک سہولت قرار دے رہے ہیں. پاکستان میں دفاعی تجزیہ کار لیفٹیننٹ جنرل ریٹائرڈ امجد شعیب کہتے ہیں,
ہمارے لیے آسان رستہ ہے, جہاں ایک برادر ملک اور اس سے ایک اشورڈ سپلائی ہے اسپیئر پارٹس کی, کوئی بعد میں ریسٹرکشن نہیں ہے, کوئی عام ٹیسٹنگ نہیں ہے, اور اکوپمنٹ بھی ہمیں ریزنیبل اسٹینڈرڈ کا مل جاتا ہے جو کہ انٹرنیشنل اسٹینڈرڈ کے مطابق ہے. اس سے پہلے ہم نے لینڈ روورز آرمی کے لیے منگوائی تھیں ترکی سے, اور وہ کمپیٹیبل تھی, جو یہ برٹش وہیکل ہے لیکن انگلینڈ کی وہیکل سے کمپیٹیبل تھی, انہیں کا پلانٹ ہے وہاں پہ, تو وہ ہمارا بڑا اچھا رہا, پروجیکٹ سستی بھی رہی. اسی طرح بٹیک ہیلی کاپٹر میں ہمارے پاس کافی ساری آپشنس تھیں مختلف جگہوں سے لینے کی, لیکن میرا خیال ہے سب سے زیادہ اکنامیکل اور ایشورڈ سپلائی اسپیئرز کی وہ یہیں سے تھی.
پاکستان اور ترکی کے درمیان دو طرفہ دوستانہ تعلقات 100 برس سے بھی زیادہ قدیم ہیں. ان تعلقات کو ایسے معاہدے مزید مضبوط کر سکتے ہیں. ترکی میں پاکستان کے سابق سفیر مشتاق احمد مہر ان تعلقات کی تاریخ بتاتے ہوئے کہتے ہیں,
یہ ڈیفنس کی کوآپریشن تو بہت پرانی ہے اور اس کو ہم نے انسٹیٹیوشنلائز کیا تھا, اسٹرینتھن کیا تھا وہ جب ہم نے سینٹو کو جوائن کیا تھا, تو سینٹو میں ٹریننگ سسٹم تھا, ہم دونوں ملکوں میں 100 کے قریب لوگوں کو ٹرین کرتے تھے اور ان کو بالکل ایلیمنٹری لیول پہ بھیجتے تھے تاکہ انہیں زبان بھی آ سکے اور وہ اسکل بھی سیکھ سکیں. اس کے علاوہ پولیٹیکل ریلیشن شپ بہت اچھا رہا ہے, اور اس میں جو موسٹ کرٹیکل ڈیفیکلٹ اور کمپلیکیٹڈ ایشوز ہے جیسا سائپرس تھا, کشمیر تھا, اس پہ دونوں ملکوں نے ایک دوسرے کو سپورٹ کیا ہے.
ترکی کی دفاعی صنعت دن بدن فروغ حاصل کر رہی ہے اور خطے میں پاکستان جیسے ملک کو بھی اس سے فائدہ پہنچ رہا ہے. فرقان حمید ٹرکش ریڈیو این ٹی وی سے وابستہ ہیں.
دیکھا جائے ترکی دفاعی صنعت پچھلے 5 سال کے دوران ترکی نے بڑی ترقی کی اور بڑی تیزی سے ترقی کرنے والے پہلے 5 ممالک میں شامل ہو رہا ہے. یہ ہے کہ اسلامی ممالک کو بھی بڑی تعداد میں اسلحہ فروخت کر رہا ہے, پاکستان کو بھی اسلحہ فروخت کر رہا ہے. یاد ہوگا پچھلے دنوں ترکی نے پاکستان کے لیے 4 جنگی بحری جہاز جو ہے وہ تیار کرنے کا بھی آرڈر حاصل کیا, جبکہ پاکستان پچھلے 23 مارچ کو جب پاکستان کا انڈیپینڈنٹ ڈے تھا اس جنگی ہیلی کاپٹروں کی نمائش کا اہتمام بھی کیا تھا. پاکستان کے ساتھ ترکی کے جو دفاعی تعلقات ہیں بڑے گہرے چلے آ رہے ہیں.
اس سوال کے جواب میں کہ آیا پاکستان کی دفاعی صلاحیت ایسی ہے کہ وہ بھی ترکی کو دفاعی ساز و سامان فروخت کر سکے, جنرل شعیب کہتے ہیں کہ پاکستان چین کی مدد سے تیار کردہ JF-17 تھنڈر طیارے ترکی کو فروخت کر سکتا ہے.
ہم جو چائنا کی مدد سے جو ایک ایئر کرافٹ ہم نے بنایا ہے اور اس کو ہم اس کے مختلف بلاکس ہیں, اس کو JF-17 تھنڈر ایئر کرافٹ کہتے ہیں, تو یہ پاکستان ابھی مارکیٹ میں بیچ رہا ہے, پرفارمنس کے لحاظ سے یہ F-16 کا کمپیٹیبل ہے.
ترکی اور پاکستان کے درمیان اس دفاعی معاہدے کے بارے میں ترک وزیر دفاع نورتین چینکلی کا کہنا ہے کہ ترکی $1 billion کے ایسے انتہائی جدید پروجیکٹ پر بین الاقوامی سطح پر پہلی مرتبہ کام کر رہا ہے. تاہم خود ترکی ہرجٹ نامی نئے لڑاکا طیارے بنا رہا ہے جو سن 2022 تک تیار ہو جائیں گے اور F-16 لڑاکا طیاروں کے ساتھ مل کر ملکی دفاع کو مضبوط بنائیں گے. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.